नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 10 दिन बाँकी
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
334 स्थानीय तहमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता, चुनावको विरोधमा रहेका राजपा र विप्लव माओवादीका कार्यकर्ता पनि उम्मेद्वार।
कांग्रेस र एमालेका कार्यकर्ता बीचको झडपमा परेर बाजुरामा एकजनाको ज्यान गयो। उम्मेद्वारी दर्ताका क्रममा दार्चुलामा एमाले र माओवादी बीच पनि झडप।
कंगोमा खटिएको नेपाली शान्ति सेनामाथि आक्रमण, 2 सैनिक घाइते, कंगोमा उपचार हुँदै घाइतेको स्थिति सामान्य।
पोर्चुगलको जंगलमा लागेको आगलागीमा परेर 62 जनाको ज्यान गयो, 59 जना घाइते।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानसँगको खेल जित्न 339 रनको लक्ष्य पछ्याएको भारतको खराब सुरुवात।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्र होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा 2 महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा एकजना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ। लौ जाउँ इन।
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाइ अन।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
असार 14 गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि 3 प्रदेशका 334 स्थानीय तहमा उम्मेद्वारी मनोनयन दर्ता भएको छ। 35 जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ताको काम सकिएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणमा प्रदेश नम्बर 1, 5 र 7 एउटा महानगरपालिका, 7 उपमहानगरपालिका, 111 नगरपालिका र 215 गाउँपालिकामा चुनाव हुँदैछ। नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य पदका लागि मनोनयन दर्ता भएको हो। यो चुनावबाट 15,038 जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। 14 गते हुने मतदानका लागि 4,581 मतदान स्थल र 8,364 मतदान केन्द्र कायम गरिएको छ। 14 गते हुने चुनावमा भाग लिन 64,32,000 मतदाता योग्य छन्। आज मनोनयन भएका ठाउँको थप विवरण सहित साथी विश्व विश्वकर्मा।
उम्मेद्वारले मनोनयन दर्ता गरेसँगै दलहरू मतदातासँग भोट माग्न व्यस्त छन्। प्रदेश नम्बर एकका भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, सुनसरी, ओखलडुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा शान्तिपूर्ण रूपमा उम्मेद्वारले मनोनयन दर्ता गरेका हुन्। झापाबाट सहकर्मी गोपाल गर्तौला।
झापाका 8 नगरपालिका र 7 गाउँपालिका, मेचीका पहाड़ी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङमा पनि उत्साहपूर्ण जनसहभागिता साथ उम्मेद्वारहरूले मनोनयन दर्ता गरेका छन्। बिहान 8 बजे शुरू भएको उम्मेद्वारी मनोनयन दर्ताको काम बेलुका 5 बजेसम्म चलेको थियो। आसन्न स्थानीय तहको निर्वाचनको लागि पूर्वका सबै ठाउँमा कांग्रेस, एमाले, माओवादी र राप्रपाले प्राय सबै पदमा उम्मेद्वार खड़ा गरेका छन् भने उल्लेख्य संख्यामा स्वतन्त्र र साना दलले पनि उम्मेद्वारी दिएका छन्। उम्मेद्वारी दर्ता भन्दा अघिदेखि नै चोक बजारमा नाचगान शुरू भएको थियो। अब त झनै नाचगान सहित भोट माग्ने क्रम तीव्र भएको छ। गीतमा भोट मागिएका सन्देश वा आग्रह हुन्छन्। असारको घमाइलो मध्याह पनि राजनीतिक उमङ्गले बेग्लै पाराको रमाइलो भएको छ। उम्मेद्वारहरूले प्राय त बाटो, पुल, कलभर्ट बनाइदिन्छु, पढ्न जाने छोरीलाई साइकल किनिदिन्छु भनेका छन्। घर घरमा वृद्ध भत्ता र वृद्ध वृद्धालाई उपचार गर्न डाक्टर लगिदिने आश्वासन पनि पाइरहेका छन् मतदाताले। तर मतदाताको आशा चाहिँ राजनीतिको दशकौं पुरानो गाँठो फुक्ला र शान्ति सुव्यवस्था आउला भन्नेसम्म मात्र छ।
चुनावमा 20 वर्ष पछाडि मतदान गर्न पाएकोमा खुसी छ। आफ्नो प्रतिनिधि छान्नमा लाग्नु भएको छ।
मधेसी समुदायको बाहुल्यता रहेको सुनसरीको इनरुवा नगरपालिका, कोशी गाउँपालिका, भोकराहा गाउँपालिका तथा हरिनगरा गाउँपालिकामा समेत निर्वाध रूपमा उम्मेद्वार मनोनयन दर्ता भएको छ। सुनसरीबाट सहकर्मी सुमन पुरी।
बाजागाजा, झाँकी र जुलुस सहित दिनभरि नै उत्साहपूर्ण रूपमा उम्मेद्वार मनोनयन दर्ता भयो। मधेसी समुदायको बाहुल्यता रहेको सुनसरीको इनरुवा नगरपालिकामा समेत निर्वाचन बिथुल्न खोज्नेहरूको कुनै प्रभाव परेन। संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता एसएन मेहता।
हजुर, नमिनेसन गरियो, भोट त भोलिदेखि माग्ने, घर दिलो कार्यक्रम गर्ने व्यापक रूपमा हुन्छ। अनि मधेसी जुन चुनाव बितल्ने भएको छ, सुनसरीमा छेने खासै दुई जना छ, त्यो के फरक पर्दैन। अब गर्दैन गर्दैन कतै यसले गाली गरेको मैले एकजना पनि फेला पारेको छुइनँ।
दलहरूले 20 वर्षपछि हुन लागेको स्थानीय तहको चुनावलाई विशेष उल्लासका साथ लिएका छन्। यसैले पनि उनीहरूले उम्मेद्वारको मनोनयनलाई नै आफैले चुनाव जितिसकेको जस्तो गरे। मतदाता पनि चुनाव हुनेमा ढुक्क भएपछि खुसी देखेका छन्।
मलाई त यो चुनाव त साह्रै राम्रो लागिरहेको छ। हामी 20 वर्षसम्म स्थानीय सरकार विहीन थियौँ।
चुनाव हुनुपर्छ, राम्रो छ, चुनाव गर्न जरुरी छ। स्थानीयमा चाहिँ अथवा चाहिँ
मनोनयन दर्ता गराउने अघिल्लो दिनसम्म चुनाव होला कि नहोला भन्ने आशंका कायमै थियो। उम्मेद्वार मनोनयनका दिन सुनसरीमा कुनै अवरोध नभएको र शान्तिपूर्ण रूपमा काम सम्पन्न भएको सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन कोरेलाले बताउनुभयो।
अवरोध कहीँ त्यस्तो भएको छैन, कुनै जानकारी आएको छैन, त्यस्तो भएको चाहिँ मलाई थाहा छैन। शान्तिपूर्वक तरिकाले उत्साहपूर्वक मनोनयन पत्र दर्ता हुने कामहरू भइरहेको
छ। यस्तै प्रदेश नम्बर 5 अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, पाल्पा, प्युठान, रोल्पा, रुकुम र रूपन्देहीमा पनि दलका उम्मेद्वारले मनोनयन दर्ता गरेका छन्। चुनाव बहिष्कार गर्दै आन्दोलन गरिरहेका राजपाका नेता तथा कार्यकर्ताले रूपन्देही र कपिलवस्तुमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। रूपन्देहीबाट सहकर्मी भवानी प्रसाद पाण्डे।
प्रदेश नम्बर 5 अन्तर्गत लुम्बिनी अञ्चलका सबै 6 जिल्लामा रहेका स्थानीय तहमा मनोनयन पत्र दर्ता गर्ने काम सम्पन्न भएको सम्बन्धित निर्वाचन कार्यालयहरूले बताएका छन्। दलका कार्यकर्ताहरू निकै तामझामका साथ उम्मेद्वारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए। कपिलवस्तुको बारगंगा नगरपालिकामा भएको बम विस्फोटन बाहेक अरू स्थानीय तहमा मनोनयन पत्र दर्ता गर्ने कार्य शान्तिपूर्ण नै भएको छ। कपिलवस्तुमा भएको विस्फोटनमा 10 घाइते भएका छन्। त्यसो त नवलप्रासीमा मनोनयन पत्र दर्ता गर्ने अघिल्लो दिन हिजो हिंसात्मक घटना भए पनि आज भने शान्तिपूर्ण रूपमा मनोनयन पत्र दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासीका अनुसार जिल्लाका विभिन्न ठाउँबाट 40 राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। गुल्मी, पाल्पा तथा अर्घाखाँचीमा मनोनयन पत्र दर्ता गर्न दलका कार्यकर्ताहरू नाराबाजी गर्दै निर्वाचन कार्यालय पुगेका थिए। अर्घाखाँचीका 6 स्थानीय तह मध्येमा 4 नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन्। गुल्मीमा रहेका 12 स्थानीय तह मध्ये 4 स्थानीय तहमा कांग्रेस र माओवादीका बीचमा चुनावी तालमेल भएको छ भने 1 स्थानीय तहमा एमाले र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको छ। पाल्पामा रहेका 10 स्थानीय तहमध्ये रामपुर नगरपालिकामा एमाले र माओवादी केन्द्रका बीचमा चुनावी तालमेल भएको छ भने निस्दी र बगनासकाली गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका बीचमा चुनावी तालमेल भएको छ। रूपन्देहीका 16 स्थानीय तहमध्ये 4 स्थानीय तहमा राजपा समर्थित कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। चुनाव बहिष्कार गर्ने राजपाको औपचारिक निर्णयका विरूद्ध कार्यकर्ताले उम्मेद्वारी दिएर राजपालाई चुनावको पक्षमा उभिन दबाव दिएको देखिन्छ। मायादेवी, समरीमाई, कोटाईमाई तथा मर्चवारीमाई गाउँपालिकाको प्रमुख र उपप्रमुख सहित सबै तहमा राजपा समर्थित कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएको बताइएको छ। ती गाउँपालिका राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले चुनाव जितेको रूपन्देहीको क्षेत्र नम्बर 6 अन्तर्गत पर्छन्। त्यसो त रूपन्देहीका 16 स्थानीय तहमा उम्मेद्वारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले बताएको छ। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह, सोइनामैना तथा सिद्धार्थनगर नगरपालिका भैरवामा उम्मेद्वारी दर्ता गराउन दलका कार्यकर्ताहरू बाजागाजा र्याली सहित निर्वाचन कार्यालय पुगेका थिए। दलका कार्यकर्ताहरू उम्मेद्वारी दर्ता गराउन जाँदै गर्दा बुटवलमा ट्राफिक जाम समेत भएको थियो। रूपन्देहीका 16 मध्ये 2 स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तथा 1 कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन् भने एमाले एक्लै चुनावी मैदानमा छ।
यस्तै प्रदेश नम्बर 7 कैलाली, कञ्चनपुर, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, डोटी र अछाममा पनि उम्मेद्वारले मनोनयन दर्ता गरेका छन्। प्रदेश नम्बर 7 एकमात्र उपमहानगरपालिका धनगढ़ी सहित 88 स्थानीय तहमा मनोनयन दर्ता भएको हो। धनगढ़ीमा बाजागाजा सहित शक्ति प्रदर्शन गर्दै दलहरू र स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन्। कैलालीबाट सहकर्मी शिवराज भट्ट।
दोस्रो चरणको चुनाव हुने हो वा होइन भन्ने आशंका बीच अन्तत प्रदेश नम्बर 7 मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दोस्रो संविधान सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले जितेको धनगढ़ी उपमहानगरमा पनि मनोनयन दर्ता उत्साहका साथ सम्पन्न भएको छ। स्थानीय तहको चुनावपछि देशमा छोटो समयमा तीव्र विकास हुने बताउँदै नेपाली कंग्रेस कैलालीका सभापति नरनारायण शाह मनु,
स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई सुदृढ पार्ने काम गर्छ, जनताको घर दैलोमै सरकार दिने काम गर्छ र समग्र रूपमा विकास निर्माणका कामहरू जनताले चाहे अनुसारका चाहिँ हुने हुन्छन्।
माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य लेखराज भट्टको क्षेत्र गोदावरी नगरपालिकामा पनि मनोनयन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दोस्रो चरणको चुनावले अब बाँकी रहेको प्रदेश नम्बर 2 चुनाव गर्न पनि दबाव पुगेको बताउँदै माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य लेखराज भट्ट,
यो सम्पन्न भइसकेपछि यसले दबाव मात्र होइन अहिले पनि मधेसी जनताहरू स्थानीय यो सत्ताको निर्वाचनमा निकै उत्साहित देखिन्थे, तर अब पार्टीहरूलाई पनि सामेल गर्नका निमित्त जो हामीले असोज 2 सरकारले त्यसलाई पर सार्यो, यसले ठूलो दबाव मात्र होइन कि यसले चाहिँ बल पुर्याउँछ। त्यहाँ
धनगढ़ीमा स्वतन्त्र रूपमा पनि तामझामका साथ उम्मेद्वारी दर्ता भएको छ। मेयर पदमा 1 उपमेयरमा 2 र 5 वडामा 6 बागी उम्मेद्वारी दर्ता गराएका छन्। मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएका गोपाल हमाल,
दलहरूले जति पनि विकासको नारा चाहिँ नारामा सीमित राखे, जनताप्रति उत्तरदायी भएनन्। जनता समृद्धि र विकास चाहन्छ, त्यो समृद्धि र विकास स्थानीय तहबाट धेरै कुराहरू सम्भव हुन सक्ने देखेको कारणले गर्दाखेरि जुन जनताको चाहना छ समृद्धि र विकास, त्यो समृद्धि र विकासलाई अगाडि बढाउनलाई मेरो उम्मेद्वारी हो।
राष्ट्रिय जनता पार्टीले चुनावमा भाग नलिए पनि लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल जस्ता दलहरूले पनि मनोनयन दर्ता उत्साहका साथ गराएका छन्। लामो समयसम्म थरवरको आन्दोलनमा होमिएको थरवर तराई पार्टी फोरममा विलय भएपछि यहाँको थारू समुदाय पनि चुनावमा होमिएको छ। फोरमबाट धनगढ़ीको उपमेयर पदमा उम्मेद्वारी दिनुभएकी दुर्गा चौधरी,
खाने पानी भयो, यस्तै यस्तै अनि महिला पीड़ित महिला विभिन्न वर्गका महिलाहरूलाई यस्तै सबैलाई सम्बोधन गरेर उनीहरूको मार्गमा बुझेर मुक्त कमैया भयो, सबैलाई एक मूल धारमा ल्याएर काम गरेपछि देशको विकास हुन्छ।
चुनाव बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राजपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केही नेताले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गरेपछि चुनावको उत्साह बढेको छ।
सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसपालिको स्थानीय तहको चुनावमा 7 ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ ए नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 सदस्यका लागि मतपत्रमा 7 ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी छैठौं र सातौं ठाडो लाइनहरू मध्ये कुनै दुई कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
फिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा, मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 334 वटा स्थानीय तहमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर।
विकासको पहल, चुनावी चहल पहल।
असार 14 गते चुनाव हुने 334 वटा स्थानीय तहमा आज मनोनयन दर्ता भएको छ। यो चुनावको विरोधमा रहेका राष्ट्रिय जनता पार्टी, राजपा नेपाल तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गरेका छन्। राजपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताले रूपन्देही र कपिल वस्तुमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। कपिल वस्तुमा 2 वटा स्थानीय तह बाहेक सबै स्थानीय तहमा राजपा नेता कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। 6 वटा नगरपालिका र 4 वटा गाउँपालिका मध्ये बाणगंगा र शिवराजनगर पालिका बाहेक कपिल वस्तुका सबै स्थानीय तहमा राजपाले उम्मेद्वारी दिएको उज्यालोका कपिल वस्तु सहकर्मी गोपाल भण्डारीले जनाएका छन्। कपिल वस्तु नगरपालिकाको मेयरमा राजपाका नेता रामदास गुप्ता तथा उपमेयरमा वासुदेव कसौधनले उम्मेद्वारी दिनुभएको छ। कपिल वस्तु नगरपालिकाका 12 वटै वडामा राजपाले उम्मेद्वारी मनोनयन दर्ता गरेको छ। उम्मेद्वारी दर्ता गरेका राजपाका नेता रामदास गुप्ताले चुनावको विरोधका लागि गरिएको आन्दोलन उपलब्धिविहीन भएकोले आफू चुनावमा होमिएको बताउनुभयो।
आन्दोलनले हामीलाई केही रिजल्ट दिएन, बरु ब्यालेटबाट पनि हामी ब्यालेटमा पदमा आएर त्यसबाट सङ्घर्ष गरेर हामी जो हाम्रो मान छ त्यो हामी सन्तुष्टि जुन पनि पार्टीमा छ सन्तुष्टिको म ख्याल गर्दैन, मेरो काम सही सम्बन्धी सब मान्छ।
यसै गरी चुनाव विरोधी गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पनि उम्मेद्वारी दर्ता भएको छ। विप्लवको पार्टीका विद्यार्थी संगठनका नेता अमित घरती मगरले थवाङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो। संविधानसभाको दोस्रो चुनावमा 0 मतदान गरेको थवाङमा घरती मगरको सहित 2 वटा स्वतन्त्र उम्मेद्वारी परेको छ। थवाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेद्वारी दिएको छैन, उपाध्यक्ष र अरू पदमा मात्रै मात्रै उम्मेद्वारी दिएको कांग्रेसले अध्यक्षमा विप्लव पार्टीको उम्मेद्वार घरती मगरलाई मतदान गर्ने कांग्रेस उपाध्यक्षका उम्मेद्वार श्री कुमारी रोकाले जानकारी दिनुभयो।
बाजुरामा उम्मेदवारी दर्ताका क्रममा काँग्रेस र एमालेका कार्यकर्ता बीच झडप हुँदा एकजनाको ज्यान गएको छ। छेडदह गाउँपालिकामा भएको झडपमा परि गम्भीर घाइते भएका एमालेका कार्यकर्ता हम्सा रावतको ज्यान गएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याउने क्रममा बाटोमा नै ज्यान गएको हो। झडपमा परि 30 जना भन्दा धेरै घाइते भएका छन्। यस्तै दार्चुलाको मार्मा गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमाले र माओवादी केन्द्र बीच झडप हुँदा 10 जना घाइते भएका छन्।
यस्तै बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ। झडपमा 2 प्रहरी सहित 7 जना घाइते भएका छन्।
यस्तै ओखलढुङ्गामा मनोनयन स्थलमा रक्सी खाएर होहल्ला गर्ने र उम्मेद्वारहरूमाथि दुर्व्यवहार गर्ने नेपाल लोकतान्त्रिक फोरमका नेता भक्तबहादुर कटवाललाई प्रहरीले पक्राउ गरेको छ। आफू उम्मेद्वार भन्दै रक्सीले मातेका उनले अरू दलका उम्मेद्वारमाथि हातपात गर्न थालेपछि उनी सहित श्याम कुमार कटवाललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। कटवाल लोकतान्त्रिक फोरमबाट मेयर पदमा उम्मेद्वारी दर्ता गर्ने तयारीमा थिए।
कंगोमा स्थानीय विद्रोही समूहको आक्रमणमा परेर शान्ति सेनामा खटिएका नेपाली सेनाका 2 जवान घाइते भएका छन्। संयुक्त राष्ट्रसंघ अन्तर्गत मोनुसको मिशनमा खटिएका नेपाली सेनामाथि कवास भन्ने ठाउँमा भएको आक्रमणमा 2 जना नेपाली सेना घाइते भएका सेनाले जनाएको छ। उनीहरूको कंगोको गोमामा रहेको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य स्थिति सामान्य रहेको सेनाले जनाएको छ। नेपाली सेनाको प्रतिकारका क्रममा 5 जना विद्रोही मारिएका थिए भने केही हतियार बरामद भएको थियो। बरामद हतियार कंगोको राष्ट्रिय सेनालाई बुझाइएको सेनाले जनाएको छ। सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भक्तपुर नगरपालिकाको सल्लाहघारीमा रहेको यति कार्पेट उद्योगमा भएको आगलागीबाट 1.5 अर्ब रूपियाँ भन्दा धेरैको क्षति भएको छ। गैराती 11:30 बजे शुरू भएको आगलागी आज बिहान नियन्त्रणमा लिइएको भए पनि दिउँसो फेरि आगो लागेको थियो। उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण परसाईले जानकारी दिनुभयो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिका प्राविधिक र जिल्ला प्राविधिक कार्यालयमा काम गर्ने राजपत्र अनंकित स्तरका कर्मचारीलाई नयाँ स्थानीय तहमा खटाउन निर्देशन दिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रले मुठीदान अभियान अन्तर्गत अहिलेसम्म 4 करोड़ संकलन गरेको छ। नेपालभित्रै वैज्ञानिक क्षेत्रमा खोज अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई सक्दो सहयोग गर्ने उद्देश्यले गएको साउनदेखि अभियान शुरू गरिएको केन्द्रले जनाएको छ।
थाई दूतावासको रकम ठगी गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। प्रहरीले दूतावासको रकम ठगी गरेको आरोपमा काठमाडौँबाट सुचित्रा शर्मा गौतम र शोभाना श्रेष्ठ प्रजापतिलाई पक्राउ गरेको हो। दूतावासको काठमाडौँ भिसा शाखामा काम गरी भिसा फारम बापत संकलन भएको 82,55,550 रूपियाँ दूतावासमा नबुझाई फरार रहेको भन्दै दूतावासले प्रहरीमा उजुरी गरेको थियो।
मेरो पनि भन्नु छ।
राजपाको बन्दले सुनसरीमा मनोनयन रोकिएन, उत्साहपूर्ण रूपमा मनोनयन दर्ता भयो भन्ने खबरमा विक्रम अर्पण मगर लेख्नुहुन्छ, खुशी लाग्यो, मधेसी नागरिक र राजपा पनि चुनावका लागि आतुर छन् भन्ने कुरा यसबाट प्रष्ट हुन्छ। राजपाका नेतृत्वकर्ताले अब यसबाट केही पाठ सिकु।
अनिता शर्माले ट्वीट गर्नुभएको छ, राजपाले आफ्नो पकड क्षेत्र रूपन्देहीमा उम्मेद्वारी दिएको छ, विप्लव माओवादीले पनि आफ्नो पकड क्षेत्रमा उम्मेद्वारी दिइसकेको छ, तर यति हुँदाहुँदै पनि चुनाव तेस्रो चरणमा किन सारिएको हो बुझ्नै सकिएन।
चोलाकान्त खनालको विचारमा राजपाले यो गरेको आन्दोलन लोकतन्त्र नभई उग्रतन्त्र हो। उहाँ सुझाव दिनुहुन्छ, सहमतिमा आएर संयम भएर चुनावमा सहभागी हुनुहोस्, लोकतन्त्रको मान राख्नुहोस्।
उदय खनाललाई यो सबै समस्या धेरै पार्टीहरू भएकाले हो जस्तो लाग्छ। उहाँ लेख्नुहुन्छ, देशमा 4 वटा जति मात्र पार्टी हुनु पर्यो, राजनैतिक दलको संख्या एकदमै धेरै भयो, यसले कुनै पार्टीले बहुमत ल्याउन सकेन र काम गर्ने मत पनि जुटेन। नयाँ पार्टी खोल्दा अब कुल जनसंख्याको 25% समर्थन चाहिने कानून ल्याउनु पर्यो।
बलराम देवकोटाले उज्यालोमा सन्देश पठाउनु भएको छ, राजधानी सहित देशका विभिन्न ठाउँमा ध्वनि प्रदूषण नियन्त्रणका लागि हर्न निषेध त गरिएको छ, तर गाड़ीको हर्नभन्दा ठूलो आवाज निकालेर सड़क गल्ली थर्काउँदै गुड्ने बुलेट बाइकहरू कसले नियन्त्रण गर्ने हो? के ती आवाज प्रदूषणमा गनिँदैनन्?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र प्रकाश ढकाल। नेपाल दर्पणमा अब विदेशको खबर। पोर्चुगलको जंगलमा लागेको आगलागीमा परेर 62 जनाको ज्यान गएको छ। आगलागीमा परेर 59 जना घाइते भएका पोर्चुगलको सरकारी संचार माध्यम आरटीपीले जनाएको छ। जंगलमा आगो लागेपछि कारमा भाग्दै गरेकाहरूले ज्यान गुमाएका हुन्। घाइते हुनेहरूमा अग्नि नियन्त्रक पनि रहेका छन्। चट्याङ परेर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। फिफा कन्फेडरेशन कप फुटबलमा आज 2 वटा खेल हुँदैछन्। पहिलो खेलमा अहिले 9:15 पोर्चुगल र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा राति 12:00 क्यामरून र चिलीले खेल्नेछन्। गैराती न्यूजील्याण्डलाई 2-0 हराउँदै आयोजक रूसले विजय शुरूआत गरेको थियो।
र च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जित्न भारत पाकिस्तानले दिएको 339 रनको लक्ष्य पछ्याइरहेको छ। लक्ष्य पछ्याएको भारतले खराब शुरूआत गरेको छ। भारतले ताजा अवस्थामा 12 ओभर 5 बलको खेल सकिँदा 4 विकेट गुमाएर 338 रन बनाएको छ। माफ गर्नुहोला, 12 ओभर 6 बल 5 बलको खेल सकिँदा 54 रन बनाउँदा 4 विकेट गुमाएको छ। भारतका युवराज सिंह भर्खरै आउट भएका छन्। यसअघि उसका ओपनर रोहित शर्मा खाता नै नखोली आउट भए भने विराट कोहली 5 रन बनाएर पेभिलियन फर्किएका छन्। यस्तै शिखर धवन 21 रन बनाएर आउट भए। अहिले पाकिस्तानका 3 विकेट मोहम्मद भारतका 3 विकेट मोहम्मद आमिरले लिएका हुन्। इङ्ल्यान्डको ओभरमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले निर्धारित 50 ओभरमा 4 विकेटको क्षतिमा 338 रन बनाएको हो। उसका लागि फखर जमानले शतकीय पारी खेले। 106 बल खेलेका उनी 114 रन बनाएर आउट भए। यस्तै शुरूआती ब्याट्सम्यान अजहर अलीले 59, मोहम्मद हाफिजले नट आउट 57, बाबर आजमले 46 र इमाद वसिमले 25 रन बनाए। 10 वर्षपछि यी दुई देशले कुनै पनि प्रतियोगिताको उपाधिका लागि खेलेका हुन्। सन् 2007 आइसिसी 2020 विश्वकपको फाइनलमा यी दुई देशले खेलेका थिए। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
334 वटा स्थानीय तहमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता, चुनावको विरोधमा रहेका राजपा र विप्लव माओवादीका कार्यकर्ता पनि उम्मेद्वार।
कांग्रेस र एमालेका कार्यकर्ता बीचको झडपमा परेर बाजुरामा 1 जनाको ज्यान गयो। उम्मेद्वारी दर्ताका क्रममा दार्चुलामा एमाले र माओवादी बीच झडप।
कंगोमा खटिएको नेपाली शान्ति सेनामाथि आक्रमण, 2 सैनिक घाइते, कंगोमा उपचार हुँदै घाइतेको स्थिति सामान्य।
पोर्चुगलको जंगलमा लागेको आगलागीमा परेर 62 जनाको ज्यान गयो, 59 जना घाइते।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानसँगको खेल जित्न 339 रन लक्ष्य पछ्याएको भारतको खराब सुरुवात।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।